यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। समावेशी र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूल लक्ष्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वास्थ्य कर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। मुगलिङ पोखरा सड़क खण्ड अन्तर्गत कोत्रे खण्डमा आजदेखि 5 दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सवारी आवागमन बन्द हुने। इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा 33 भन्दा बढ़ीको मृत्यु। र एनपीएल क्रिकेटमा विराटनगर किंग्सद्वारा चितवन राइनोज र कर्णाली एक्सद्वारा लुम्बिनी लायन्स पराजित। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूल लक्ष्य भएको बताउनु भएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवन स्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको उल्लेख गर्नुभयो। भेलामा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागि बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले संविधान संशोधनको विषय उठ्दा धेरै सीमान्तकृत समुदायको मनमा समावेशी र समानुपातिकमा आँच आउँछ कि भन्ने डर उब्जिएको हुँदा त्यस विषयमा प्रष्ट हुन आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको सम्बन्धमा बौद्ध धर्म एक कड़ीको रूपमा रहेको बताउनु भएको छ। नौ नानहाई बौद्ध सम्मेलनको काठमाण्डु फोरमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले दुई राष्ट्रको आध्यात्मिक र सांस्कृतिक सम्बन्धलाई बौद्ध धर्मले अझै घनिष्ठ बनाएको बताउनुभयो। प्रधानमन्त्री ओलीले चीनमा बौद्ध मन्दिरहरूमा नेपाली शैलीका वास्तुशिल्प र लुम्बिनीमा चिनिया बौद्ध मठको भव्यताले दिगो सम्बन्धका लागि अझै बल पुगेको बताउनुभयो। आज काठमाण्डुको बुढा नीलकण्ठ नगरपालिका 1, 2 र 7 नम्बर ओडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुद्देशीय खेल मैदानको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन र सुशासन ल्याएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढ़ाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिको इतिहास र योगदान अनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताउनु भएको छ। आदिवासी जनजाति आयोगद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले आदिवासीको अधिकारका लागि आन्दोलन अन्तर्राष्ट्रियकरण गर्नुका साथै सीप र ज्ञानलाई स्थानीयकरण गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री गुरूङले अन्य देशमा आदिवासी जनजाति आन्दोलनले जुन उचाईका साथ सफलता हासिल गरेको छ त्यसको तुलनामा नेपालको आदिवासी आन्दोलनको क्रियाशीलतामा कमी रहेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बेल्जियमका विदेश मन्त्री बर्नार्ड क्विन्टनसँग आज ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ। भेटमा उहाँहरू बीच नेपाल बेल्जियम सम्बन्ध आपसी हित र आगामी दिनमा गर्न सक्ने सहकारी लगायतका विषयमा कुराकानी भएको थियो। भेटमा मन्त्री डाक्टर देउवाले नेपाल आगामी सन् 2026बाट अति कम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तर उन्नति हुन लागेको जानकारी गराउनुहुँदै सो प्रक्रियालाई सहज र दिगो बनाउन तथा नेपाललाई आर्थिक प्राविधिक लगायतको सहयोगका लागि बेल्जियमसँग आग्रह गर्नुभएको थियो। मन्त्री डाक्टर देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुंग्याउने अन्तिम चरणमा पुगेको र यसका लागि आवश्यक नियम कानूनहरू निर्माण भएको जानकारी पनि गराउनु भएको थियो। स्वास्थ्य कर्मीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो। त्यस्तै नर्सिङ लगायतका अन्य स्वास्थ्य कर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनु पर्ने पनि मन्त्रालयको निर्देशनमा उल्लेख छ। मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे खण्डमा आजदेखि पाँच दिन सड़क अवरूद्ध हुने भएको छ। जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सड़क स्तर उन्नति थालिएकाले आजदेखि पुष दुई गतेसम्म बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै सो कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसाय एवं यात्रीलाई अनुरोध समेत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा प्रकाश मणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राध्यापक डाक्टर कपिल मान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डाक्टर शिवमाया तुम्बा हाम्फेलाई कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सभामुख देवराज घिमिरेले संसदको गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ। 18 संघीय संसद सेवा दिवसका अवसरमा आज संसद सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संविधानले परिकल्पना गरे अनुसार संसदीय ऐन बनाउने काममा तीव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहल कदमीको आवश्यकता औल्याउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जनता, सरकार र संसदको सहकार्यलाई प्रभावकारी बनाउन र जनतामा संसदप्रति विश्वास कायम राख्न संसद सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद सेवाका कर्मचारीको भएको उल्लेख गर्नुहुँदै निजामती सेवा ऐन संशोधनका क्रममा संसद सेवाका कर्मचारीको भावनालाई सम्बोधन गर्ने बताउनुभयो। उपसभामुख इन्द्रा राणाले जनप्रतिनिधि र संसद सचिवालयका कर्मचारी बीच अनुन्यासित सम्बन्ध रहेको चर्चा गर्नुहुँदै दुई पक्षको एकताबद्ध प्रयासबाट मात्रै उल्लेख परिणाम हासिल गर्न सक्ने बताउनुभयो। राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। मुख्य सचिव एक नारायण अर्यालले निजामती सेवा विधेयकमा संसदका कर्मचारीको वृत्ति विकासलाई उचित ढंगबाट सम्बोधन गर्ने विश्वास दिलाउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुम्लाको सिमकोट खानेपानी आयोजना वार्ड नम्बर 5, 6 र 7 को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बावजूद खानेपानी पहुँचको दिगो समाधानका लागि यसै आर्थिक वर्षमा सरकारले महत्वपूर्ण योजना अगाडि सारेको जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन सम्पन्न भएको छ। आज बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म मतदान भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान सम्पन्न भएपछि आजदेखि मतगणना कार्य शुरू भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आज केन्द्रीय समिति 10 प्रदेश समिति र 77 जिल्ला शाखा तथा 41 प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन गर्न मतदान भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा 33 जना भन्दा बढ़ीको मृत्यु भएको छ। विस्थापित प्यालेस्टाइनीहरू रहेको मुख्य शरणार्थी शिविरमा भएको आक्रमणमा 50 भन्दा बढ़ी घाइते भएको जनाइएको छ। गाजामा सन् 1948 8 ऐतिहासिक शरणार्थी शिविरहरू स्थापना गरिएको समाचारमा जनाइएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले फ्रान्सवा बेरोलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। गत हप्ता प्रधानमन्त्री मिचेल बार्नियरले विश्वासको मत प्राप्त गर्न नसकेपछि आज राष्ट्रपति म्याक्रोले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै तत्कालका लागि राजनीतिक संकट साम्य हुने र राजनीतिक अस्थिरता अन्त्य हुने अनुमान गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बुधबारबाट काठमाडौँमा जारी 15 दक्षिण एसियाली आर्थिक सम्मेलन विभिन्न निष्कर्षसहित शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। साउथ एसिया वाच अन ट्रेड इकोनोमी एण्ड इन्भाइरोमेन्ट साउथीको आयोजनामा दक्षिण एसियाली क्षेत्रका र त्यसभन्दा बाहिरका 100 बढी प्रतिष्ठित अर्थशास्त्री, नीति निर्माता र नागरिक समाजका अगुवाहरूको सहभागितामा भएको सम्मेलनमा हरित अर्थतन्त्र, यस क्षेत्रको हरित रूपान्तरण तथा समावेशी विकास, दिगो व्यापार लगायतका विभिन्न विषयहरूमा कार्यपत्र प्रस्तुत गरी छलफल भएको थियो। शुक्रबार आयोजित समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण एसियाले आफ्ना व्यापार नीतिहरूमा पुनर्विचार गर्नु आवश्यक भएकोमा जोड़ दिनुभयो। उहाँले कमजोर क्षेत्रको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। अध्यक्ष ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिको क्षेत्र मध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबभन्दा कमजोर क्षेत्रको रूपमा रहेको उल्लेख गर्नुभयो। जलवायु योजना कार्यान्वयनका लागि सन् 2030 वार्षिक 200 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो। नेपाल र भारत बीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि निर्माण भएको नयाँ बुटवल बर्दघाट 220 केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका 13 सूर्य बस्ती स्थित नयाँ बुटवल सब स्टेशनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका 5 सम्मको 21.5 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ। चितवनको भरतपुर नगर पालिका 11 आँपटारी स्थित नयाँ भरतपुर सब स्टेशनदेखि नयाँ बुटवलसम्मको 220 केभी प्रसारण लाइन चार्ज गरी सञ्चालन गरिएको हो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
काठमाडौँमा जारी नेपाल प्रिमियर लीग एनपीएलमा विराटनगर किङ्ससँग चितवन राइनोस पराजित भएको छ। शुक्रबार भएको खेलमा विराटनगरसँग चितवन 51 रनले पराजित भएको हो। यो सँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्डसँग खेल कुर्न पर्ने भएको छ। विराटनगरले भने प्लेअफ पुग्ने सम्भावना जीवितै बनाएको छ। 6 खेल खेलेको चितवन 6 अङ्क छ। विराटनगरले समान खेलबाट 4 अङ्क पुर्याएको छ। विराटनगरले दिएको 182 रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित विश्व ओभरमा 6 विकेट गुमाउँदै 130 रन बनायो। अर्को खेलमा कर्णाली एक्सले लगातार 4थो जित हासिल गरेको छ। लुम्बिनी लायन्सलाई कर्णालीले 5 रनले पराजित गरेको हो। यो सँगै एनपीएलको प्लेअफ समीकरण झन जटिल बनेको छ। 10 अङ्कसहित जनकपुर बोल्ड्स प्लेअफमा पुगिसक्दा 2 खेल खेल्न बाँकी सुदूरपश्चिमको 8 अङ्क छ। कर्णालीले पनि समान अङ्क पुर्याएको छ। 2 खेल खेल्न बाँकी चितवन राइनोजको 6 अङ्क छ। त्यस्तै काठमाडौँ गोर्खाज र पोखरा एडभेन्चरको समान 4 अङ्क छ। यो सँगै लुम्बिनीले 2 अङ्कसहित एनपीएल टुङ्ग्याएको छ। कर्णालीले दिएको 129 रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित विश्व ओभरमा 7 विकेट गुमाउँदै 123 रन मात्र बनाउन सक्यो। भारतको क्यालिकट हिरो सेन्टर एसियन भलिबल एसोसिएसन काबा पुरुष भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा सम्पन्न पहिलो सेमी फाइनलमा क्यालिकटले इरानको U18 टोलीलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। लीग चरणका 4 खेलमा 7 अङ्क जोडेको क्यालिकट तेस्रो स्थानमा रहेर सेमी फाइनल प्रवेश गरेको थियो। इरानको युवा टोली भने 1 खेल पनि नहार्दै सेमी फाइनल प्रवेश गरेको थियो। क्यालिकटले शनिबार हेल्प नेपाल र एचडीसी बीचको विजेतासँग फाइनल खेल खेल्नेछ।
अब मौसम। मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि हाल देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। समावेशी र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूल लक्ष्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वास्थ्य कर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। मुगलिङ पोखरा सड़क खण्ड अन्तर्गत कोत्रे खण्डमा आजदेखि 5 दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सवारी आवागमन बन्द हुने। इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा 33 भन्दा बढ़ीको मृत्यु र एनपीएल क्रिकेटमा विराटनगर किंग्सद्वारा चितवन राइनोज र कर्णाली एक्सद्वारा लुम्बनी लायन्स पराजित। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।